नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। सखीको वाचन हामीले पाँचौं श्रृङ्खलासम्म सुनिसकेका छौं। पाँचौं श्रृङ्खलासम्म आउँदा 96 पृष्ठसम्म यसको वाचन भइसकेको छ। सखी उपन्यास विक्रम सम्बत 2075 साल असोजमा पहिलो पटक प्रकाशित भएको थियो। सखीको छैठौं श्रृङ्खला आज सुनौ, पृष्ठ 97। माघको अन्तिम साता, प्यारो र पारिलो भएर टल्कियो घाम राजीपुरमा। शीतलहरले खाएका आलुका बोटमा नयाँ भाभ्रा पलाउन थाले। पात गलेर कालै भएका टमाटरका झ्याङमा नयाँ मुनाहरू पलाउन थाले। जाडोले सिकुडिएर जिङ्रिङ्ग भएका गाई भैँसीहरू घाममा आङ तन्काउन थाले। कक्रक्क परेका जिउहरू तताएर मान्छेहरू खुसीको सास फेर्न थाले। ओहो, यो हिउँद काट्न पनि कति कठिन हुँदो रहेछ। बाजेले भन्नुभयो, तपाईँ त भन्छन् नि बाबै, हिउँद काटे बिसौँ खा, बर्खा काटे दसैँ खा, त्यसै भन्या हो र। आगो तापेर हिउँद काटेका बड्कु र खड्गु पारिलो घामसँगै खलिहानमा व्यस्त हुन थाले। बिहान झिसमिसेमै राँगा नारेर धान दाई गर्न थाले उनीहरू। दिउँसो एकछिन राँगालाई पराल खाना दिएर आफूहरू खुर्सानीको चटनीसँग भातका डल्ला मुस्थे। पिरोले ओठचुच्चो पार्दै कपाकप भातका डल्ला निल्थे उनीहरू। यही खुर्सानीको चटनीसँग दुई डल्ला भात खानलाई हो नि यो जिन्दगी, केवल यही सुक्खा भात खानलाई त हो नि। न गर्मी न जाडो भनेर वर्षभरि जोतिनु, लाउनको पिर त थिएन उनीहरूलाई, केवल एउटा लङ्गौटीको कुरा न हो। तर पेटको सवाल चाहिँ प्रमुख थियो, केवल पेटकै लागि त हो नि, अर्काको कमैया बसेर धरतीसँग सिङ्गौरी खेल्नुपर्ने। यस्तो थियो खड्कु र बड्कुलालहरूको जिन्दगी। धरतीमा कोटिरहेको जिन्दगी हत्तेरी किताबमा लेखिन लायक कहाँ थियो र, धरतीमा पुजिन लायक थियो बरु। महिनाभरि धान दाई गरिसकेपछि धानका पहाड लागे खलिहानमा। ओहो, धान होइन धानहरू, कति धेरै धानहरू, कति धेरै धानका खातहरू। ती खातहरू यस्ता थिए जसका अगाडि साना साना पहाडहरू होचा हुँदा हुन्। दानामाथि दाना चढेर धानका खात अग्लिरहेथे। जेठको आगो र असारको पानी पिएर जहाँ खड्कु र बड्गुले धानका बिउ रोपेथे, त्यही शरदको सरौटो सहेर कार्तिकमा कुनिया लगाएथे, अनि हिउँदभरिको जाडो खाएर आज पहाड जत्रा धानका रासहरू काइला काकाको खलिहानमा उभ्याइदिए। अन्तमा काइला काकाले भाग हालिदिए। उनीहरूलाई गरेको कबुल अनुसार वर्षभरि खानालाई 20 डाला धान खड्कुलाई र 35 डाला धान बड्कुलालाई। बस गङ्गाबाट एक लोटा पानी उगाए चाहिँ आफ्नै पसिनाको रासबाट केवल 20 र 35 डाला धान उगाएर लिए खड्कु र बड्गुले। लडियाभरि धान भरेर राजापुर जाने दिनमा बड्कुलालले भन्यो काइला काकालाई, मालिक वा मुर लड्का किहिन लुग्रा नान्ना बा, लुग्रा नाई हो मालिक, मेरा केटाकेटीलाई लुगा ल्याउनु छ, लुगा छैन। काइला काकाले भने, अच्छा त्यसो भए 2 क्विन्टल धान तेरो सौकीमा लेखिदिन्छु, बने कि नाई? हाँ बन जाई। बड्कुलाले नाई भन्ने कुरा कहाँ थियो र, अनि 2 क्विन्टल धान बड्कुले पछि तिर्ने गरी उसको सौकीमा चढाइदिए काइला काकाले। श्रावणको महिना ठ्याक्कै धान सकियो। तीनवटा छोराछोरी र बुढाबुढीसहित 5 जनाको परिवारलाई 35 डाला धान कति नै पुग्थ्यो र। बड्कुले एक दिन बिहानै भन्यो, मालिक वा धान ओराइगिल धान चाहियो, मालिक धान सकियो धान चाहियो। अच्छा त्यसो भए 2 क्विन्टल धान निकाल भकारीबाट, तेरो सौकीमा लेखिदिन्छु, बने कि नाई? हाँ बन जाई। बड्कुले नाई भन्ने कुरा कसरी हुन सक्थ्यो र, फेरि 2 क्विन्टल धान लेखियो उसको सौकीमा। भदौको महिना चुरेबाट बाबियो काटेर फर्किँदा घरमा छोरी किस्ने थला परेकी थिए। बाबुलाई देख्ने बित्तिकै भक्कानेर रोई। बड्कु र दुरानी सिरान्नेर बसेर छोरीको निधार छामिरहे। अवस्था उसको दिनदिनै दयनीय बनिरहेथ्यो। भन्थी, बाबा महिन छोर के कहुँ नजाऊ न, बाबा मलाई छोडेर कतै नजाऊ है। छोरीको माया कुन बाबुलाई हुँदैन र आँसु पुस्दै छोरीलाई काखमा लाएर बड्कुले भन्यो, मालिक वा मोर छाई बिमार बा, दवाई करे लैजिना बा, पैसा चाहिए। मालिक, मेरी छोरी बिरामी छ, औषधि गर्न लैजानु छ, पैसा चाहियो। अच्छा ले तो 500 लैजा, यो पैसा तेरो सौकीमा लेखिदिन्छु, बने कि नाइ। हाँ बन्जाई, बड्कुले नाइ भन्ने कुरा कसरी हुन्थ्यो र। फेरि 500 रुपियाँ लेखियो उसको सौकीमा। अर्कै उमङ्ग लिएर दसैँ आयो घर घरमा। मिठो मसिनो परिकारको तयारी नौरताबाट नै सुरु भयो। बोका र खसीहरू मौलामा बाँधे सबैले। हाँस र कुखुरा तयार गरिए घर घरमा। सुँगुर र बङ्गुर खानेको लिस्ट तयार हुन थाल्यो गाउँमा। जन्नी दुरानी र छोराछोरीका रहर कसरी व्यवस्था गर्न सक्थ्यो र बड्कु। फुलपातीको बिहानै भन्यो, मालिक वा तिहार मनैमा बा, पैसा चाहिए। मालिक, चाडबाड मनाउनु छ, पैसा चाहियो। अच्छा 2000 तेरो सौकीमा लेखिदिन्छु, बने कि नाइ। हाँ बन्जाई, बड्कुले नाइ भन्ने कुरा कहाँ हुन्थ्यो र। फेरि 2000 लेखियो उसको सौकीमा। फेरि फर्केर माग आयो, माघी आयो। गाउँमा धुमधाम उल्लास छायो। वर्षभरिको थकान मेट्न कमैयाहरू जाँडमा हराउन थाले। पुराना मालिकलाई छोडेर कोही नयाँ मालिकको कमैया बस्न गए। कोही सौकी तिर्न नसकी पुरानै मालिकको घरमा नवीकरण हुन थाले। माघीको तेस्रो दिन जाँड पिएर मतुवार भएको बड्कुले काइला काकासँग भन्यो, मालिक वा मै त तुहिन छोडके कहुँ नै जिम, गौ कसम। मालिक, म त तपाईँलाई छोडेर कहीँ जाँदैन, गाई कसम। काइला काकाले सहानुभूतिको स्वरमा भने, कसरी जान्छस् त बड्कु, 20,000 त सौकी नै छ तैँले तिर्नुपर्ने, कसरी तिर्न सक्छस्। अनि यहाँका जस्तो मोजन त कहाँ हुन्छ र बाबै, हुँदैन नि। नजाने त्यसपछि कतिका वर्ष बड्कुले त्यहाँ गुजार्यो। जति बस्यो ऊ काइला काकाको स्थायी कमैया भएरै बस्यो। फेरि माघी धुमधाम पर्व बनेर आयो राजीपुरमा। पुछको अन्तिम सातातिरदेखि नै माघीको रमझम सुरु भइसकेको थियो। माघीको दिन थारू गाउँमा रमाउनुको आनन्द कागजमा कहाँ भन्न सकिन्छ र। शरीरमा नयाँ मात भरेर किसानहरू अर्कै आनन्दमा डुबेका थिए। धान दाएकाहरू राजापुरबाट गल्ला बेचेर आइसकेका थिए। कमैयाहरूले आफ्ना मालिकहरूबाट सौकी थपी ल्याएका थिए। कालीचरण र विश्रामले जग्गा बेचेर पनि माघी मनाउन थालेका थिए। पुछको अन्तिम सातादेखि नै उनीहरू जाँडमा डुबिरहेका थिए। घर घरमा जाँड र छपुवाले भरेका क्याम्पाहरूबाट एउटा अमिलो बास्ना सडकसम्मै फैलिएको थियो। धानका खात ओरपर र कुनियाको तल खोजेर पनि मुसाको चटनी बनाएका थिए कसैले। घर घरै ढिक्री पकाइसकेका थिए राजीपुरमा। यता जयरामको आँगनमा सुँगुरको मासु वरिपरि घेरो थियो मान्छेहरूको। उता पाँच मनको बङ्गुर ढालेर कालीचरणको आँगन भरिएको थियो मान्छेहरूले। अघिल्लो शमसाँझीदेखि जाँड खाएर मतुवार बनेका कमैयाहरू बेफुर्सदी थिए। कति हल्लिरहेका थिए सडकमा, कति बेहोस भएर लडिरहेका पनि। सडकको धुलोमा गुच्चा खेलिरहेका लड्काहरूको हुलमा लडखडाउँदै गएर बड्कुलालले भन्यो, देउरी लड्को मै फेन मारौँ एकचो, देउता केटाहरू एकचोटि म पनि हानु। गुच्चा समाएर हान्न खोज्दा उसका हात भुइँचालो थरथराए जस्ता देखिए। शरीर थाम्न भित्रैदेखिको ताकतले पनि गाह्रो भइरहेको थियो उसलाई। जाँडको नसामा निष्फिक्री थिए मान्छेहरू। टाढाबाट आएका पाहुनालाई कुन्टीमा सफा दरी बिछ्याएर जाँड र बङ्गुरको मासु खुवाइरहेकी थिइन् तिनकी जिन्जन्नीहरू। ओहो, जाँडको गन्धले सडकको हावा पनि पागल जस्तै मात्तेर चलिरहेथ्यो। सिरसिर 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 जाँडले टिल भएका युवाहरू सडकमा गाउँदै हिँडिरहेका थिए, माघीमे खैली गुरी गुरी जाँड सखियो। यता लेहेङ्गामाथि सेतो पटुका, हरियो ब्लाउज, कानमा ढुङ्ग्री, हातमा चुरा र कपालमा रिबनका फुर्काले सजिएर हातमा मखमलका झुप्पा नचाउँदै भलमनसाको आँगनमा नाच्न आएका युवतीहरूको खेल रोमाञ्चक थियो। खेलको बीचमा मादलको ताल दिँदै हसिरामको भाइ नाचिरहेको थियो। वरिपरि गोल घेरा बनाएर खेल खेल्दै झुप्पा नचाउँदै युवतीहरू गाइरहेका थिए, काशी लहाइनु हाँ अजु धिया लहाइनु, सखिए हो एक पुत बिना गङ्गारी लहाइनु हाँ, एक पित बिना गङ्गारी लहाइनु हाँ, पूर्व पश्चिमबाट शिवाजीको मन्दिर चलो जाई घनी फुलुवा चढाई सखिए हो। बठनियाहरूको रोमाञ्चक नाचले धरती थरथराए चाहिँ भएको थियो। सखियाले पर परसम्मको आकाशमा तुमुल ध्वनि छोडेको थियो। मादलको तालले अर्का गाउँका युवक युवतीहरूका आङमा पनि नृत्यको तरङ्ग दिइरहेको थियो। घरघरमा सखिया नाच्ने बटनियाहरूको टोलीलाई नाङ्लोमा चामल ढिकरी र पैसा दिएर सत्कार गरिँदै थियो। आइमाई केटाकेटी र बुढापाकाहरू सखियामा झुमिरहेका थिए। ओहो, पुतली झैँ फुरुफुरु नाचिरहेका पुष्ट बन्नी बठनियाहरूलाई एक एक गरी त्रिषित नजरले जब हेर्दै गए आश्चर्यले चकित परे म। कारण सुन्दर पुतली बनेर किस्मती शैलीहरूका साथमा सखिया नाचिरहेकी थिए, जो मैले कल्पना गरेको थिएन। किस्मती एकाएक जवानको भएर कसरी आई सखिया नाच्न? रातो लेहेङ्गा, हरियो ब्लाउज, सेतो पटुकी, रातै चुरा र मखमलको झुप्पामा ऊ कति सुन्दर देखिएकी। हिजो रातिसम्म मैले उसलाई यस्तो रूपमा देखेकी थिइनँ। पूर्णिमाको चन्द्रमा बढे झैँ ऊ एकै रातमा कसरी बढी हलक्क, कुनै कलाकारले भरिदिए झैँ उसको यौवनमा मासुम लालित्य कसरी भरिएर आयो। हैट, मैले किस्मतीलाई कति अनदेखा गरेको रहेछु। उसलाई हेरेर म आफ्नो भूल सच्याइरहेको थिएँ। सुरुदेखि नै एकदम अनाकर्षणीय लागेर रक्षान दृष्टिमा फालिएकी किस्मतीलाई मैले कहिले हृदयको आँखाले नहेरेको भूल सुधारेर हेरेँ। सखिया नाचिरहेकी सबै बठनियाभन्दा ऊ सुन्दर लागिरहेकी थिए। चन्द्रमाको पूर्ण रश्मिमा एउटा कोपीलाई मुस्कुराउन थाले चाहिँ उसको मुस्कान पूर्णचन्द्रको अलङ्कार बनेको थियो। निर्निमेष हेरिरहेँ मैले किस्मतीलाई, कस्तो मायालु कलामा मुजुरा बजाउँदै थिए ऊ। मखमलका झुप्पा हल्लाउँदै यस्तो मादक चालमा सखिया नाच्न कहिले जाने कि उसले, कहाँ सिकेकी रहेछ यसरी नाच्न। मैले उसकै वरिपरि लगेर आँखा भिच्छाइदिएँ। मन हरण गरिदियो उसको कलाले। एउटै कोठामा सँगै जोडिएको खटियामा यतिका वर्ष मेरै समीपमा सुतेर हुर्केकी एउटी अनाकर्षणीय थरुनी केटी आज मेरा नजरमा एकाएक सुन्दरी बाला देखिएकी थिए। आफ्ना अङ्ग अङ्गमा कुर्कुरी बैंसको लाली चढाएर आज मेरो कुर्कुरी मन उसले हरण गरिरहेकी थिए। साँझ पख कामबाट निवृत्त भएर पाठ पढ्नका लागि जब किस्मती ओसारको कोठामा छिरी, उसका कचिला हात समातेर दिउँसो उसले नाचेकै तालमा जिस्किदिए सखिए हो। आफ्ना चिसा हातले दर गरी मेरो हात समातेर ऊ खितखिताई सखिए हो। भुइँको गुन्द्रुमा टुक्रुक्क बसेर जब ऊ पाठ पढ्न थाले, मैले किस्मतीलाई नयाँ आँखाले हेरेँ। मैले उसलाई नौलो मनले बुझ्न थालेँ। घरको काम गर्नका लागि काइला काकाले किनेर ल्याएकी थारूकी एउटी सानी कमलरी केटी, जो मसँग भेट भएको दिनदेखि निरन्तर मेरो सान्निध्यमा थिए। फोहर्नी भनेर मैले तिरस्कार गर्दा पनि ऊ मसँगै नारी नआए, गाली गर्दा पनि निच्च दाँत देखाएर मसँगै जिस्किन खोजी। मेरो हात समातेर मलाई थारू गाउँ घुमाई, वन जङ्गल, बाटोघाटो, खलाखेत, बैरघारी, कहाँ घुमाउन लगिन र उसले सबै ठाउँ लगी। चुङ्गी खेल्न सिकाई उसैले, मिल र मोटरसाइकल उसैले देखाई, गुच्चा उसैले चिनाई। थारू केटोसँग मेरो लागि पहिलोपटक गुच्चा उसैले मागिदिए। म स्कुल गएको पहिलो दिन मेरो पिछा गरेर कत्रो स्नेह देखाई। म यस घरमा बसेदेखि मलाई खाना उही दिन्छे, मेरा खाएका भाँडा उही माझ्छे, मेरा लुगा कपडा उही धोइदिन्छे, सुत्ने ओछ्यान उही लगाइदिन्छे, सिरानी नै र अम्खुरामा पानी उही राखिदिन्छे। कत्रो स्नेह राख्छे म माथि उसले। कहिले काकीले पिटेर उसको टाउकोमा टोटिलको निकालेको दिनदेखि हरेक साँझ ओसारको कोठामा मैले उसलाई पढाउँदै आएको थिएँ। आफ्नो कामबाट निवृत्त भएर ऊ मेरो सामुन्ने टुक्रुक्क बसेर पढ्न थाल्थे। दुई वर्षदेखि मैले उसलाई हरेक साँझ पढाउँदै आएको थिएँ, हरेक दिन देख्दै आएको थिएँ। दिन कि छाया जस्तै, रात कि साथी जस्तै किस्मती, मेरी दिन कि सहेली र रात कि सखी भइदिए। यत्तिका दिनपछि आज मैले बल्ल महसुस गरेँ किस्मती कति घनिष्ठ भएर जोडिएको रहेछ मेरो जीवनमा। ओहो, ढोका लगाएको मनभित्र पनि सुटुक्क कोही आएर बसिदिँदो पो रहेछ। मेरा यिनै आँखामा साह्रै फोर्नी देखिएकी किस्मती आज कसरी यिनै आँखामा बत्ती चाहिँ धपक्क बलेर आई? के मेरो मन चञ्चल भएर आएको? एकाएक मेरा शारीरिक संवेगहरूमा किन यसरी बदलाव आयो? के किस्मतीका भैँसका पखेटा पलाएर आएका हुन्? के मेरो हृदयमा कुर्कुरे भैँसको उसा उदाएको? औँसीको रात चाहिँ अँध्यारो देखिने किस्मती आज एकाएक पूर्णिमाको चाँदनी चाहिँ खुलेर पो आई। मैले बुझ्न सकिनँ किस्मतीलाई, यति सुन्दर देख्ने मेरो आँखामा के भरिएको थियो? मेरो हृदयमा के आई बसेको थियो? मेरा हृदयका पत्रहरू किन यसरी फक्रिँदै फक्रिँदै आइरहेका थिए? के यो माया थियो? पत्रया नदीको ढिकमा एउटा ठूलो खप्रेलवाला घर थियो। आजको होइन, त्यो घर उही जमानाको। खरचौवामा महामारी आएको दुई वर्षपछि फिरुलाल जन्मेको थियो त्यही घरमा। उस जमानामा खैरगारी फाँडेर 18 बिघा जमिन जोडेको थियो सन्तराम थारूले। फिरुलालको बाबा सन्तराम कम्तीको कहाँ थियो र राजापुरको बनियासँग जोडी खेज्थ्यो सन्तराम। लहरू मच्चाएर राजापुर गएको बेला महाजनको गल्लामा उप्पर खुट्टी हालेर बस्थ्यो र खुट्टा हल्लाउँदै भन्थ्यो, माखुर पिलाऊ सेठजी। अच्छा, लेऊ माखुर पिलेऊ। शिव बिडीको स्वरो उसतिर बढाउँथ्यो। महाजन मुख बिगारेर भन्थ्यो सन्तराम, तुम कहाँ सोच्थ्यो हौ, शिव बिडीको खिल्लीलाई कच्याकुचुक पारेर मिल्काइदिन्थ्यो भुइँमा। लाइटर लाओ, महाजनको मुनिमलाई अर्डर गर्थ्यो। टुप्लुक्क लाइटर ल्याएर भन्थ्यो मुनिम, लिजिए साप। अनि काँधमा भिरेको झोलीबाट गैँडा चुरोट निकालेर सल्काउँथ्यो, फुइय चुरोटको धुवाँ छोडिदिन्थ्यो महाजनको गल्लामाथिको आकाशमा। यस्तो शौखिन थियो सन्तराम थारू। जब बनियाका पसलमा पुग्थ्यो ऊ स्वागतका लागि हात जोड्थे, आइए चौधरीजी बैठिए। सामान किनिसकेपछि काँधमा भिरेको झोलाबाट पैसाको गड्डी निकालेर भन्थ्यो, कितना हुआ हिसाब? 3000। खुरु खुरु गड्डीबाट 3000 गनेर दिन्थ्यो, बाँकी गड्डी फेरि झोलामै राख्थ्यो। छक्क परेर बनिया भन्थ्यो, अरे चौधरीजी, पैसा काहे झोलामै राख्थ्यो, जेबमै रखो। अनि बडा रवाफका साथ सन्तराम भन्थ्यो, गोजीमा राखेको पैसाले चित्तै बुझ्दैन। बडा रवाफी चाल्थ्यो सन्तरामको। त्यही सन्तराम हो जो 28 सालमा मुक्ति आन्दोलनमा भाग लिन गएदेखि कहिल्यै गाउँ फर्केन। सन्तरामको अस्तित्व अज्ञात रह्यो दुनियाँमा। त्यही सन्तरामको छोरो थियो फिरुलाल। भाइलाई 9 बिघा भाग दिएपछि 9 बिघा जमिन बाँकी थियो फिरुलालसँग। बाबाले जोडिदिएको जग्गा, 2 हल राँगा, 1 हल गोरु, 2 वटा कमैया, गोठमा गाई भैँसी कुखुरा हाँस बक्ती सुँगुर भेडा, घरमा आज्ञाकारी श्रीमती, मायालु छोराछोरी, के थिएन र फिरुलालसँग? सब थोक भरपूर थियो, एउटा पूर्ण संसार उसैसँग थियो। तर संसारको नियम नियमित कहाँ छ र? मान्छे परिपूर्ण हुन पो समय लाग्छ त, अपूर्ण हुन कति समय लाग्छ र? जीवन आबादी हुन पो समय लाग्छ, बर्बादी हुन कति बेर लाग्छ र? उथल पुथलका लागि एक रात, एक दिन, एक क्षण अथवा एउटा पल नै काफी हुँदो रहेछ। एक दिनको कुरा हो, प्रीतिपुर माइती घरबाट फर्किँदा बडरियाको जंगलमा भदौका च्याउहरू भुक्क उम्रेका थिए। च्याउ र माछामा सास झुन्डेको जात, त्यत्तिकै छोडेर जान को सक्थ्यो र? चित्तैमा च्याउ टिप्न पाउँदा खुसीले बुरुक बुरुक नउफ्रिने कुरै थिएन। दुवै लोग्ने स्वास्नी मिलेर झोलाभरि च्याउ टिपे। 100 चोटि जिब्रोमा रसाएको थुक निल्दै घर पुगे। स्वास्नीलाई चाँडो च्याउ बनाउनु भनेर फिरुलाल निस्कियो, एक बोतल कस लिन। गाउँबाट फर्किँदा भाइ करायो कुइनेटाबाट, ऐ दादा यहाँ आरे। भाइले बोलाएपछि नजाने कुरा के थियो र? गयो फिरुलाल। भाइले कुखुरा काटेको रहेछ। कुखुराको शिकार र जाँड खान थालेपछि हतार गर्नु के जरुरी थियो र? मध्यरातसम्म दाजुभाइले जाँड खाइरहे। जाँडले नपुगेपछि फिरुले गाउँबाट ल्याइआएको कस पनि तानिरह्यो। भदौको हिलाम्बे बाटोमा पैतालाहरू अड्याउँदै हातले भित्ता समातेर घर पुग्दा ऊ होसमा थिएन। आफ्नै घाँटी सुकेर राति आफै छटपटाएको पनि उसलाई होस भएन। पानी मागेर छोराछोरी र श्रीमती छटपटाएको पनि उसलाई होस भएन। बिहान पख आफ्नै घरमा जम्मा भएका गाउँलेहरूको बीचमा होस आउँदा मात्रै ऊ आकाशबाट खस्यो। कठै आफ्नो भन्ने कोही रहेन अब यो संसारमा उसको। मान्छेहरू शोकमग्न थिए, चिल्लाइरहेथे कोही, कोही आँसु खसाइरहेथे, लास उठाएर बाहिर ल्याउँदै थिए कोही। पुरा गाउँ उल्टेर फेरुको घरमा जम्मा भएको थियो। उसले बुझ्न केही सकेन किन उसलाई एक्लै जिउँदो छोडेर लास बने उसका छोराछोरी र जन्नी। दिउँसो 12 बजे भलमनसाको रेडियोले भन्यो, कैलालीको खरचौवामा विषालु च्याउ खाँदा एकै घरमा 7 जनाको मृत्यु। त्यसपछिका धेरै वर्षसम्म फिरुलाल दिवाना भएर डुलिरह्यो। कति रक्सीमा बगे उसका आँसुहरू, कति पानीमा बगे, कति हृदय रित्तियो उसको, कति सम्पत्ति रित्तियो। परन्तु जिन्दगी केही होइन भनेर मिल्काउन पनि नमिल्ने, बाँच्नै पर्ने जसरी पनि। ऊ त्यसरी नै रित्तिँदै बाँचिरहेथ्यो। बुढेसकालमा लागेको बेला गाउँलेहरू र आफन्तले नै करजोर गरेर एउटी जवान पठनियासँग पुनः घरबार गराइदिए उसको। जाँडले बेहोस भएको कुनै रातमा आएर नयाँ श्रीमतीसँग ऊ भन्थ्यो, कहाँ करे अहिले मोरे घर, किन आइस मेरो घर। बिचरी जवान उसकी जन्नी बिस्तारामा मुख जोतेर आँसु चुहाउँथे। जब ऊ होसमा आउँथ्यो, जाँडले खाएको शरीर थुरथुर काँप्दै टिठाउँदो भएर पथरयाको किनारतर्फ हेरिरहन्थ्यो, जहाँ उसका छोराछोरी र श्रीमती गाडिएका थिए। उसैको जिन्दगी हेरेर किशोर कठरियाले आफ्नो डायरीमा लेखेको एउटा गीत गाएको थियो, उदास साँझमा तिमी सधैँ सपनीमा आइरहन्छौ, किन याद बनेर मलाई सताइरहन्छौ, अतीतकै यादमा गुजार्नु छ जिन्दगी, मेरो भन्नु जे जे थियो सब खरानी भयो, राति राति यहाँ आई के गुनगुनाइरहन्छौ, किन याद बनेर मलाई सताइरहन्छौ। उजाडियो बाघ एउटा अब फूल कहाँ फुल्छ, हाड मासु माटोमा मिले भन सास कहाँ मिल्छ, के धुन हृदयमा बजाइरहन्छौ, किन याद बनेर मलाई सताइरहन्छौ। किशोर कठरियाको गीत उसका लागि के कम थियो र? उसलाई त काम आउँथ्यो बरु एक खोरिया जाँडले। जाँड पिएर रित्त्याउन थाले फिरुलाल आफ्नो बाँकी जिन्दगीलाई। जाँड पिएर सिद्ध्यायो उसले आफ्नो सम्पत्ति पनि। वियोगका दिनमा एउटा मगरसँग मित लाउँदा भावनामा बगेर 2 बिघा जमिन उसका नाममा गरिदियो फिरुले। आजसम्मको जडिया जीवनमा आफ्ना बुढी औँलाको छाप लगाएर सकेको उसले आफ्नो सारा जमिन। सुरजित सिंहको तमसुतमा गयो केही जमिन, केही गयो दानवीर सिंहको ऋणपत्रमा, माघीको रमझममा गयो केही सम्पत्ति, केही गयो दिनौका खानपिनहरूमा, जाँड खाएको तालमा, बेहोसीपनमा, कसैका तमसुकमा दायाँ हातको बुढी औँलाको छाप लगायो उसले, कसैका तमसुकमा बायाँ हातको बुढी औँलाको छाप लगायो। यस संसारमा उसलाई उसको बाबुले छोडेर गयो, आमाले छोडेर गई, छोराछोरीले छोडेर गए, श्रीमतीले छोडेर गए। उसलाई नछोड्ने एउटै प्रिय चिज थियो जाँड, र एक दिन उसकी नवयौवना जन्नी सन्जु बढाएकले पनि छोडेर हिँडिदिए। एउटा गोधुली साँझमा 3 वर्षकी छोरीलाई बिस्तारामा सुताएर सन्जु बढाएक सधैँका लागि भागिदिए बेपत्ता भएर। जन्नी सन्जु बढाएकले उसलाई छोडेर गएको दिन उसका पैतालामा दबिएको एक चिम्टी माटो बाहेक उसँग एक धुर जमिन पनि थिएन। थियो त केवल आफ्नो एउटा बूढो शरीर, जीर्ण शरीरभित्र एउटा विरक्त लाग्दो पागल मन र एउटी 3 वर्षकी फूल जस्ती छोरी। बस त्यसबाहेक केही थिएन उसँग, बाँकी उसँग अब जीवनका विरक्तिहरू थिए, आसक्ति थिएनन्। त्यस दिन फिरुलालले जाँड पिएको थिएन। 3 वर्षकी बालिका छोरीलाई काखमा बोकेर ऊ मुनुवा बजारमा केही किनिरहेको थियो। एउटा दोकानबाट किन्यो उसले 4 मिटर गेरु रङको वस्त्र, अर्को दोकानबाट किन्यो रुद्राक्षको माला र चन्दन, भाँडा पसलमा गएर किन्यो एउटा कमण्डलु र सानो त्रिशूल, बजारको पुछारमा पुगेर एउटा मिठाई पसलबाट 2 डल्ला बर्फी किनेर अर्को पसलबाट किन्यो एक मुठी पिपली मेट। छोरीलाई बोकेर ऊ आफ्नो गाउँ खर्चौवा फर्केन। निदायकी छोरीलाई छातीमै बोकेर ऊ सरासर उँधो हिँडे दक्षिणतर्फ। वैशाखको खरी धुपमा हिँडिरहँदा ज्यादै प्यास लाग्यो उसलाई, थकान पनि उस्तै। जाँदा जाँदा उँदै उँधो बगेको पथरैया नदीको किनारमा सडकको छेउमा एउटा ठूलो पाकरीको रूख थियो। पाकरीको गहिरो छायामा छोरीलाई काखमा राखेर सुस्त आयो। गालामा हात लाएर धेरै बेरसम्म खै के सोचिरह्यो उसले। सोच्दा सोच्दै आँखाबाट धरधरी आँसुका धारा बगिरहे। टाढा क्षितिजमा हेरेर खुइए सुस्केर छोड्दै उठ्यो ऊ। छोरीलाई भुइँमा राखेर पुरानो लङ्गौटी खोल्यो, क्षणभरमै गेरु वस्त्र धारण गर्यो, निधार र निर्वस्त्र कन्धा उपर चन्दनको लेप लगायो। मनमा वैराग्यको भाव आइरहेकै थियो। आफ्नो पुरानो लङ्गौटीको एक फर्को बिछ्याएर त्यसमाथि छोरीलाई सुतायो, अर्को फर्कोले उडाइदियो, सिरान्ने र पिपली मेट र मिठाईको डल्लो राखिदियो। निर्निमेष आफ्नी मासुम छोरीको निर्दोष र मायालु अनुहार हेरिरह्यो। हेर्दा हेर्दै बर्र आँसु झरे। हातमा कमण्डलु र त्रिशूल बोकेर गेरु वस्त्रधारी बाबु पछाडि नहेरिरहँदै हिँड्यो। पाकरीको रुखमाथि चराहरू चिरबिर गरिरहेका थिए। तल छायामा एउटी अबोध बालिका सायद बाबुको काखमा सुतेर आमाको दुध चुसिरहेको सपना देख्दै थिए। चिरबिर गर्दै चराहरू भन्दै थिए, मनमा वैराग्य उत्पन्न हुने निष्ठुर बाबुलाई छोराछोरी उपहार नदेऊ प्रिय भगवान्। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन थियो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज रामलाल जोशीको उपन्यास सखीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। बालिका बिउजुदा अर्थचेतमा पुकार गरेको प्रथम शब्द थियो बाबा, दोस्रो शब्द थियो बाबा र तेस्रो शब्द थियो बाबा। कठै बाबा त्यहाँ थिएन। निदायकी आफ्नी छोरीलाई पाकरीको छायामा छोडेर उसको बाबा गयो भन्ने कुरा रुखका चरालाई मात्र थाहा थियो, उसलाई के थाहा। निद्राबाट सन्तुष्ट भएकी बालिका उठेर धैर्यसाथ बाबालाई पर्खिरहे। धेरैपल्ट हाई काडी, यता हेरी उता हेरी, दिशा गर्न गएको हो कि फर्कला, पानी पिउन गएको हो कि फर्कला। ओहो, कति दृढ विश्वास बाबुमाथि एउटी छोरीको। बाबा फर्किँदैन भन्ने शंका गर्न कहाँ सक्थे र एउटी अबोध छोरी। सिरान्नेरको मिठाई हेरी, गोडानेरको पिप्लीमेट हेरी, बाबा बिनाको मिठाई कहाँ मिठाई थियो र उसका लागि। त्यो त माटोको डल्ला थियो सायद, उठाएर खाने मन पनि भएन। बाबा बिनाको पिपलीमेट के पिपलीमेट, ती त ढुङ्गाका टुक्रा थिए उसका लागि। उठाएर खाने इच्छा भएन। पर क्षितिजसम्म हेरी, आँखाको दृष्टिले ब्याउन्जेल आकाश र धरतीको मिलन भएको ठाउँसम्म हेरी। पर कतै टाढाबाट एउटा चरा उड्दा उड्दै आयो, आएर त्यही पाखरीको रूपमा बस्यो। एकछिनपछि अर्को चरा आयो, रुखका बचेराहरू खुसीले चिच्याए च्यौँ 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 च्यौँ। एकछिनपछि अर्को चरा आयो, अर्को आयो, अर्को अर्को सबै चराहरू फर्केर आए, तर उसको बाबा आएन। बालिकाको धैर्यको सीमा लाग्न थाल्यो, ऊ छटपटाउन थाली। रुवाईको आवाजमा बाबा नै बाबा दोहोरिन थाल्यो। कठै भगवान्, संसारमा आमाको भन्दा विश्वासिलो काख कसको हुन्छ र बाबाको भन्दा भरोसा लाग्दो छाती कसको हुन्छ र? एउटी आमाले विश्वासको सीमा यहीँनिर टुङ्गाइदिन्छन् भने सृष्टिको गति रोक भगवान्, रोक। एउटा बाबाले भरोसाको अवधि यहीँनिर अन्त्य गरिदिन्छ भने संसारको चक्र रोक भगवान्, रोक। तर सृष्टि रोकिएन, संसार चलिरह्यो, संसारको गतिसँगै उसको सास बढिरह्यो। बालिकाको कारुणिक लय गुन्जिरह्यो, रोइरहेकी बालिकाको दुःख सुन्ने रुखका चरा बाहेकको थियो र। रुँदै रुँदै हजार पटक बाबालाई पुकार गरी, चिच्याएर पनि रोई, छटपटाएर पनि रोई, आलाप विलाप गरेर रोई। रुँदा रुँदै थाकेपछि बाबुले ओछ्याएर गएको लङ्गोटीमा घोप्टो परेर फेरि निदाई। निदाउँदा पनि हिक्काहरू उसका छुटिरहे। एउटा निर्दोष छोरीको बाबुमाथिको विश्वास झुटो साबित भएको यो एउटा दुर्लभ र अपत्यारिलो घटना थियो संसारमा। उठेर फेरि हेरी चारैतिर, फेरि उसै गरी चिच्याउन थालियो। नजिकैको पथ्रैया नदीको पानी बगिरह्यो, नदीको पानी झैँ आँखामा आँसु बगिरहे। हावा चलिरह्यो, पाकरीका पातहरू हल्लिरहे, तर संसार हल्लिएन, चलिरह्यो। साँझ 7 बजे एउटा दुब्लो मानिस त्यही बाटो भएर सोनाफाटा जाँदै थियो। सुनसान फाटमा नदीको किनारमा पाकरीको फेदमा एउटा अबोध बालिकाको चिच्याहट सुन्यो। टाढाबाट हेरिरह्यो धेरै बेरसम्म। एक्लै बालिकाको काली लाग्दो चिच्याहट सुन्न नसकेपछि नजिकै गयो। उसको मन थामिन कहाँ सक्थ्यो र? भाव विहोल भएर बालिकालाई उठायो, छातीमा लगायो, चारैतिर हेऱ्यो। कसैलाई नदेखेपछि बालिकालाई बोकेर सरासर हिँड्यो घरतर्फ। उसको छातीमा टाँसिएर बालिकाले हिक्क हिक्क गरिरहे। आफ्ना छोरीहरूसँगै उसले बालिकालाई खाना खुवायो, सुतायो। बिहान उठ्दा नुहाई धुवाई गरिदियो, लुगा फेरिदियो। उसका छोराछोरीसँगै बालिका हुर्कन थाली। संसार अगाडि बढिरह्यो। चार वर्षपछिको एक दिन लडियामा गल्ला लिएर काइला काका सोनाफाटाको तप्पडमा हिँडिरहेथे। प्यासले घाँटी चुकेपछि लडिया रोकेर एउटा सानो झुप्रो नजिक पुगे। उनी त्यहीँ भेट भयो मुसलमान रहिमसँग। उनको अञ्चुली भरेर नलकाको पानी खाइसकेपछि सानो खटौली दिएर रहिमले भन्यो, बैठो मालिक। काइला काका नबसेर जान खोजे। फेरि भन्यो रहिमले, भाँडा धुनेवाली लड्की चाहिए मालिक। लड्की? हाँ मालिक, लड्की चाहिए तो ले जाइए। आँगनमा फुरफुर खेलिरहेकी सानी लड्की भन्यो, मालिक मेरे किस्मत में मिली हुई लड़की है ये, मेरे पास लड़की बहुत है, इसको पालना भी मुश्किल है, आप ले जाइए इसको। मेरी वाइफ बीमार है, उसके इलाज करवाने के लिए थोड़ा पैसा दीजिए, बस इसको ले जाइए। कितना पैसा? बस मालिक सिर्फ 3,000। रहीम का हाथ में 3,000 रुपया थमाइदिए काइला काकाले। मुखमंडल में अपार करुणा झल्किने त्यस परित्यक्ता बालिकालाई आफ्नो लडिया में चढ़ाएर त्यहाँबाट हिड़े काइला काका। टाउको मुसारी दिए, जिङ्रिङ्ग भएका कपाल उसका मिलाइदिए। राजापुरबाट फर्किँदा 2 फ्रक किनिदिए, नुहाएर सफा पारिदिए। कोरीबाटी चिटिक्क पुतली बनाएर राजीपुर ल्याए आए र सुहाउँदो उसको नाम राखिदिए किस्मती। सात वर्षको उमेरदेखि किस्मती यो घरमा भाँडा माझ्न थालेकी हो। जुन बेला ऊ आङमै मुत्थे, शरीरमै हगेको दिशा धुन पनि जान्दैनथे। फुलहरू उसलाई हेरेर फक्रिन खोज्थे, उसको चेहरामा आएर भगवान मुस्कुराउन खोज्थे। त्यस्तो बेलादेखि ऊ टुक्रुक्क रछ्यानमा बसेर भाँडा माझ्दै आई। राति अबेरसम्म फूल जस्तो एउटी बालिका जुठा भाँडामा आफ्ना कलिला औँलाहरू घोटिरहेकी देखेर आकाशबाट चन्द्रमाले आँसु झार्थे। शीत बनेर ती आँसु उसैमाथि पर्थे। आमाको औँला समातेर अथवा बाबाको छातीमा लागेर उसले मन्दिरको घन्टी बजाउन कहाँ पाएर यिनै जुठा भाँडाहरू बजाउँदै भगवान्को आराधना गरिरहे उसले। एउटा अबोध अवस्था पार गरेपछि किशोर भएका स्वाभाविक चञ्चल दिनहरूमा उबडी तिनै चञ्चल दिनहरूमा समयले एउटै गुण बनाइदियो उसको र मेरो। सुरुवाती दिनहरूमा साह्रै फोहोर्ने र सिक्सेकी लाग्ने किस्मती अब ठिकै लाग्ने भए। कसैलाई पनि बिरानो नठान्ने आफन्तीको उसको स्वभाव सबैभन्दा ठूलो गुण भएर आयो। कति निकट बनेर आएकी ऊ, जाँदा जाँदा पनि सँगै जान खोज्ने, मेरो सिको गरेर पढ्न खोजी उसले। खरर र सबै किताब पढ्न सक्ने भइसक्यो अहिले ऊ। पढेर विद्वान हुने लक्ष्य उसको कहाँ थियो र? पढेर कलेज पढाउने अथवा सरकारी नोकरी खाने मेरो जस्तै सपना कहाँ थियो र उसको? केवल देखा सिकेको एउटा रहर त हो नि, एउटा निर्दोष रहर जागेको थियो ऊभित्र। घरका सारा मान्छेहरूले साँझको खाना खाइसकेपछि पुछको चिसोमा एउटा अङ्गोछा ओढेर भाँडा माझ्थे, चुलो लिप्थे, हरेकका बिस्तारा लगाउँथे, सिरानी नेर अम्खोरामा पानी राख्थे, अनि चिसोले लाटा भएका कच्चिला हात खोकिलामा तताएर ऊ ओसारको कोठामा बस्थे। मलाई पढिरहेको देखेर उसको अनुहार उज्यालो हुन्थ्यो अनि खुसी हुँदै टुक्रुक्क गुन्द्रीमा बसेर मसँगै पढ्न थाल्थे। कामको समयमा जाडो के हो, गर्मी के हो, घाम के हो, पानी के हो, उसलाई थाहा थिएन। थाहा भएर पनि थाहा नपाउनु उसको व्यवस्था थियो। थाहा पाएर पनि थाहा नपाउनु उसको व्यवस्था थियो। काम गर्नकै लागि जन्मेकी हुँ भन्ने कुरा यही उमेरमा कसरी बुझ्न सकेकी उसले? तर पुरापुर बुझेकी थिए कुराहरू। कुखुराको डाकोमा बिहान चार बजे उठ्नु, ढिकी कुट्नु, आँगन बढार्नु, पानी भर्नु, घर लिपपोत गर्नु, चिया पकाएर सबैका बिस्तारामा पुर्याउनु, खाना पकाउनु, भाँडा माझ्नु, चुलो लिपपोत गर्नु, नास्ता बनाउनु, पाहुनाहरूको सेवा गर्नु उसका अविराम दैनिक कर्महरू थिए। बिहानदेखि साँझसम्म यिनै कामचक्रहरूमा उसको जिन्दगी फनफने घुमिरहेको थियो। स्कुलबाट फर्केर सयपत्री फुलेको आँगनमा पाइला टेक्दा ठ्याक्कै मलाई लाग्थ्यो उसले यति नगरे घरको गति रोकिन्छ। हिउँदको चिसो साँझमा सूर्य पनि कति निरीह भइदिएको, आकाशमा पातलो घाम छँदा छँदै जाडोले दाँतहरू किटकिटाउन थाल्ने, यही बैरी चिसोमा स्कुलका लुगा नखोल्दै किस्मतीले भात ल्याएर राखिदिए ओसारको बेन्चमा। यही एउटी किस्मती त थिए यो पेटको स्याहार गर्ने। बेन्चको एक छेउमा आफू बसी, अर्को छेउमा मेरो थाल राखिदिए, लुगा नखोलिकन बसे म खाटमा। गुरु पोखरेलले पढाएको पाठ टिप्नु थियो तात्तातो, पछि त सब बिर्सिन्छ नि, त्यही सोचेर लेख्न थाले। जुठै हातमा जुरुक्क उठी किस्मती, कापी कलम खोसेर राखिदिए टेबलमा, भनी खुरुक्क पहिला भात खा, पेटमा चौरी परिसक्यो तेरो, खाएर म भाँडा माछु त लेख्न बस्नु। सधैँ यस्तै भन्छ यो केटी, स्कुलबाट फर्किँदा दिमागमा भरिएको तात्तातो कुरा लेख्नै दिँदिन, पछि त कहाँ हराउँछ कहाँ भन्छे। पहिला भात खा अनि कति लेख्छस् लेख, तेरै कापी तेरै कलम त हो नि। कठै उपन्यास पढेर यो माया सिकेकी होइन किस्मतीले, बासनाको आग्रह आएकै थिएन मनमा। अस्तिसम्म कुवाको पानी खाने अबोध केटीमा देखा सिकेको भाव उम्रने पनि अवसरै थिएन। चुपचाप उसको मनमा पलाउँदै गरेको स्नेहको एक निर्दोष आँकुरा थियो। मलाई भात खान बसाएर ऊ भाँडा धुन बसी रछ्यानमा, टुक्रुक्क रछ्यानमा बसेर एक गृहस्था स्त्री चाहिँ भाँडा माझेको पनि कति सुहाएको उसलाई। उसमा कुनै हीनता थिएन, लज्जा थिएन। छिनछिनमा उसका हँसिला आँखाहरू मेरो अनुहारमा फर्किन्थे। मलाई लाग्थ्यो किस्मती भाँडा माझ्दैछ, तर उसका आँखाहरू मेरो मन माझ्दैछन्। म नौमा पुग्दा किस्मतीले मेरा आधै किताब पढिसकेकी थिए। कामबाट निवृत्त भएपछि हरेक साँझमा उसलाई चोरी चोरी पढाउँदै आएको थिएँ। मेरा हरेक किताब खरर र पढ्न सक्थ्यो। गणितका हिसाब गर्न जानेकी थिए, अङ्ग्रेजी उच्चारण गर्न सक्ने भएकी थिए। किस्मती उस्तै कहाँ थिए र? अब चिटिक्क परेका लुगा लगाएर टिपटप हुन सिकेकी थिए। घर आँगन चुलो र भाँडाकुँडासँगै आफ्नो सरसफाइमा पनि विशेष ध्यान दिन थालेकी थिए। फोहोर उसलाई पटक्कै मन नपर्ने हुन थालेको थियो। थारू भाषा बोल्न बिर्सन थालेकी थिए। पहाडका भाषाहरू बोल्न जानेकी थिए। नेपाली उसको मूल भाषा भइसकेको थियो। ओहो, कति बदलाव आएछ किस्मतीमा। धेरैपछि उसलाई देख्नेहरू भन्थे यो किस्मती हुँदै होइन, त्यस्तै अपरिचिता र परिवर्तना भइगएकी थिए किस्मती। बैंसको लालित्य भरिन थालेको थियो उसका अङ्गहरूमा। जतिखेर पनि जिस्किने र नारी नआउने किस्मती लजालु बाला भइगएकी थिए। गालामा लाली चढ्न थालेको थियो, हाँस्दा डिम्पल देखिन थालेको थियो, छातीमा दुईटा थुम्काहरू अग्लिन थालेका थिए। उसले नुहाइरहँदा देख्थे कहिलेकाहीँ खोकिलामा ससाना रौँहरू आउन थालेका थिए। ऋतुहरू उसका सुरु भएका थिए। ऋतुकालमा लजाएर बस्ने शर्मालु बाला भनेकी थियो। काइली काकीले एक दिन भनिन्, किस्मती छाउ हुन थाली, ओसारको कोठामा कसरी सुताउनु? घारीको एक कुना बारेर एउटा कोठा बनाइदिनु पर्यो उसलाई, सुन्नु भएन? काइला काकाले केही प्रतिक्रिया दिनुभएन, केवल यति भन्नुभयो, के भयो त, ओसारको कोठा ठुलै छ नि, थरुनीलाई घरबारी बनाउने विचार छ कि क्या हो? नचाहिने कुरा, महिना महिना पानी छाउ हुन थाली, अब हुँदैन एउटै कोठामा, खुरुक्क ओसारको पल्लो कुना बारेर सानो कोठा बनाउनु लाउनुहोस् है, मैले भन्दिया छु। काली काकी आफ्नै जिद्दीमा अडिन्। मलाई लाग्यो काली काकी चुप लागिदिउन्, तर उनी बोलिरहेन्, पछिको राम्रो हुन्न है, मैले भन्दिया छु। काली काकाले सम्झाउनु भयो, ह्या हुँदैपन, भाइ बिना जस्ता त छन्, के भयो र, मानवलाई पढेको देखेर दुई चार अक्षर सिक्ली, दुई चार कुरा जान्ली, मानवको सङ्गतले अचेल जान्ने सुन्ने पनि भएकी छे, कस्ती थिए कस्ती भई, नराम्रो सोच्नु हुँदैन, राम्रै हुन्छ। काली काकीलाई सायद चित्त बुझ्यो होला, यति भनेर उनी भित्र पसिन्। जे गर्छौ गर, मलाई केही थाहा छैन। मेरा आँखामा नयाँ नजर भरिएका थिए, हृदयमा नवीन भाव उम्रिन थालेका थिए, मानसपटलमा रोमाञ्चक सम्वेगहरू भरिन थालेका थिए। किस्मतीको साथ प्यारो लाग्न थालेको थियो मलाई। उसलाई नदेख्दा मन त्यसै त्यसै उदास भइदिन्थ्यो। जब कतैबाट सडकमा आइरहेकी हुन्थे, मेरो हृदय सरस भएर ढुक्क भरिन्थ्यो। जब ऊ बत्ती बालेको साँझमा बत्तीका अगाडि टुक्रुक्क बस्थी, मेरो हृदयमा अर्को बत्ती बल्थ्यो। किताबका अक्षरहरू सुनौला भएर टल्किन्थे। खै किन किन किस्मती मलाई मेरा किताबभन्दा पनि प्यारी लाग्न थालेकी थिए। श्रुति सम्वेगमा रामलाल जोशीको उपन्यास सखीको वाचन सुनाएँ मैले। सखीको छैठौं श्रृङ्खला आज 116 पृष्ठमा ल्याएर रोकेको छु। अर्को साता सातौं श्रृङ्खला लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेगबाट बिदा हुन्छौं। नमस्कार, शुभरात्री।